بر محمد و آل محمد صلوات.
اللهم صل على
أعوذ بالله من الشيطان اللين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي خلق الليل والنهار بقوته وميز بينهما بقدرته وجعل لكل واحد منهما حدا محدودا وأمدا ممدودا. الصلاة والسلام على سيد المرسلين خاتم النبيين سيدنا الممجد بشيرنا المؤيد المصطفى الأمجد محمود الأحمد بالقاسم محمد. صاحب الدعوة النبوية وصولة الحيدرية والإسمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والصبر السجادية والآثار الباقرية والمحاصر الجعفرية والعلوم الكاظمية والحجد الرزوية والجود التقوية والنقاوة النقبية والهيبة العسكرية والغيبة الإلهية القائم بأمر الله. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المحكم وخطابه المتقن وقوله أحسن. بسم الله الرحمن الرحيم. والفجر وليال عشر والشفع والوتر والليل إذا يسر هل في ذلك قسم للذي هجر ألم تر كيف فعل ربك بعاد إرم ذات العماد التي لم يخلق مثلها في البلاد وثمود الذين جابوا الصخر بالواد وفرعون ذي الأوتاد فأكثرهم فيه الفساد فصب عليهم ربك صوت العذاب إن ربك لبالمرصاد. صلوات.
اللهم صل على محمد وآل محمد.
عزیزان گرامی، اہل تشیع کو مختلف ناموں سے پکارا جاتا ہے. کبھی انہیں امامیہ کہتے ہیں، کبھی عدلیہ کہتے ہیں، کبھی قاطعہ کہتے ہیں، کبھی جعفریہ کہتے ہیں. لیکن اہل تشیع کو کبھی علوی، حسنی یا حسینی نہیں کہا جاتا. نام کے ساتھ کچھ اپنے علوی کوئی لگا لے، حسنی لگا لے، حسین لگا لے، حسینی لگا لے، وہ ایک ڈفرینٹ بات ہے. لیکن منحص القوم انہیں ان ناموں سے نہیں پکارا جاتا بلکہ جعفری کہا جاتا ہے. دوسری طرف جو ہمارا جو رویہ ہے وہ یہ ہے کہ تمام زندگی فضائل امیر المومنین میں بسر ہوتی ہے اور مصائب امام حسین علیہ السلام بیان کرنے میں. بظاہر یہ نظر آتا ہے کہ جیسے باقی ائمہ یا معصومین کی طرف ہمارا جو ہماری ڈسکورس ہے یا جو ہمارا ذکر ہے اس کی توجہ نہیں ہوتی. اب یہاں دو سوال پیدا ہو گئے. ایک سوال یہ کہ ہمیں جعفری کیوں کہا جاتا ہے جبکہ تمام زندگی ہماری فضائل علی اور مصائب امام حسین علیہ السلام میں گزرتی ہے. دوسری بات یہ کہ اپیرنٹلی جو یہ نظر آتا ہے کہ ہمارے ہاں ذکر کا مرکز دو ائمہ ہیں اور باقی جو ہے وہ ہمارے ذکر کے مرکز میں اس بڑی اسپیس ہونے نہیں ملتی. اصل میں بات یہ ہے کہ ہمارا عقیدہ یہ ہے کہ جتنے بھی فضائل بیان کیے جائیں گے امیر المومنین علی ابن ابی طالب کے، سارے ائمہ کے وہی فضائل ہیں. अगर शब हिजरत का बिस्तर है तो सबके लिए है, आयत तथहीर है तो सबके लिए है, सूरह बरात की तबलीग है तो सबके लिए है, फतेह खैबर है तो सबके लिए है। यानी जुहद हो, इबादत हो, सखावत हो, शुजात हो, जो भी फ़ज़ाइल अमीर मोमिनीन अलैहिस्सलाम के हैं वो सारे के सारे आइमा के लिए वही फ़ज़ाइल हैं। यानी हमारे यहाँ फ़ज़ाइल के मामले में सेंट्रलाइजेशन, सेंट्रलाइजेशन का कॉन्सेप्ट है। उसूल काफ़ी की एक हदीस है मासूमीन की, जिसमें उन्होंने कहा कि हम सब तीन बातों में, तीन उमूर में एक दूसरे के बराबर हैं। और वो तीन उमूर कौन से हैं? इल्म, इबादत और शुजात। मासूम ने इन तीन ब्रॉड कैटेगरीज का तस्करा कर दिया। यानी अगर आप फजाइल अमीर अल-मोमिनीन को जमा करने जाएं, तो वो फजाइल या तो इल्म के हवाले से होंगे, ये इबादत के हवाले से होंगे, ये शफात या शुजात के हवाले से होंगे, और इसके अलावा अगर उन्हें कुछ और नज़र आए तो वो कहीं ना कहीं इन्हीं से ही बाहर निकलता होगा। यानी ये ब्रॉड कैटेगरीज हैं, जिसे आप कहते हैं ना रूट्स, जड़, सारे फजाइल के रूट्स जो हैं वो जड़, वो इन तीन जो अहम बातें हैं उसमें हैं, इल्म, इबादत और शुजात, और बाकी जितनी भी फजीलतें निकलेंगी वो इन्हीं रूट्स से जो है वो आगे की तरफ निकलेंगी। और बड़ी खूबसूरती के साथ इस फजाइल को जो है वो तीन ब्रॉड कैटेगरीज के अंदर मासूमीन ने बांट दिया। इरशाद फरमाया गया कि हम सारे के सारे इन उमूर में एक दूसरे के बराबर में, यानी इल्म में, इबादत में और शुजात में। यानी इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम, जिन्हें आम तौर पर हम बीमार करबला, नहीफ, नज़ार, एक ऐसे सिचुएशन से हमेशा हम उनको और ऐसी नज़र से देखते हैं जैसे वो बहुत ही कमज़ोर और हमेशा बीमार रहने वाली शख्सियत, जो एक वाकया आपके बीमारी का करबला के अंदर खुदा की मसलहत के तहत हुआ, हमने उसको पूरी शख्सियत के ऊपर हावी कर दिया। लेकिन हकीकत तो ये कि इमाम ज़ैनुल आबिदीन भी उसी तरह शुजा हैं जिस तरह अमीर अल-मोमिनीन शुजा हैं। फिर अगर इल्म की बात की जाए तो इमाम तकी जवाद, जब 8 साल की उम्र में आप पर इमामत की जिम्मेदारी पड़ती है तो आप उसी तरह के आलिम हैं जिस तरह इमाम बाकर और इमाम जाफर सादिक अलैहिस्सलाम आलिम हैं। अगर इबादत की बात की जाए, दुआ की बात की जाए, तो आप दुआए कुमैल पढ़ लीजिए अमीर अल-मोमिनीन की, दुआए अरफा पढ़ लीजिए इमाम हुसैन अलैहिस्सलाम की, दुआए अबू हमजा इसमाली पढ़ लीजिए जनाब इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम की, आप क्या कह सकते हैं कि इनमें से कौन सी दुआ दूसरे से बेहतर है या कौन सी किसी से कमतर है? हर एक की अपनी शान और अपनी एक जुदागाना हैसियत है और कोई कहीं किसी से कम नज़र नहीं आता। तो कम नज़र आने का तसव्वुर ही नहीं है, इसलिए कि ये सारे इन मामलात में एक दूसरे के बराबर हैं। एक बहुत मशहूर सूफ़ी गुजरा, अहले तसव्वुफ में बड़ा नाम है, अब्दुल्ला इब्ने मुबारक। ये अपने प्राइम पर पहुंचा दौरे सादिकैन में और शागिर्द था हसन बसरी का। इसके वालिद अब्दुल्ला की भी बहुत एक अहले तसव्वुफ में एक बड़ा एक नाम गिना जाता है। ये बयान करता है कि मैं एक दफ़ा खाने काबा के हज के शौक़ में चला और रास्ते में काफिले से दूर हो गया, भटकता हुआ सहरा में रास्ता तलाश करने लगा, तो मैंने देखा कि एक कमज़ोर और नातवान जवान एक लाठी सी हाथ में है और नंगे पैर तेज तेज सफ़र कर रहा है। मैं हैरान रह गया कि इसके पास न कोई सामान है, न कोई वसाइल सफ़र हैं, न कोई साथी और मुहाफिज है, न सवारी है, आखिर ये जा कहाँ रहा है? मैं उसके करीब पहुंच गया और सवाल किया कि कहाँ से आ रहे हो? जवाब मिला मिन अल्लाह। मैंने पूछा कहाँ जा रहे हैं? कहा इलल्लाह। मैंने कहा सवारी नहीं है? कहा मेरे पैर मेरी सवारी हैं। मैंने कहा ज़्यादा राह नहीं है? कहा ज़्यादा राह तकवा है। मैंने कहा आपके साथ कोई साथी और महाफिज नहीं है? आसमान की तरफ इशारा करके कहा वो मेरा साथी और मेरा महाफिज है। ये कहकर उन्होंने मुझसे अपने रास्ते को जुदा कर लिया और उसी तेज़ी के साथ अपने रास्ते पर चल पड़े। मैंने खाने काबा का तवाफ़ कर लिया और हज के बाद मैंने देखा कि उलमाए अरब जोख दर जोख एक बुलंद मकाम की तरफ जा रहे हैं। मैं भी इनके साथ साथ पीछे पीछे चल दिया। मैंने देखा कि वही जवान जो नंगे पैर उस सहरा से गुजर कर इस तवाफ़े काबा के लिए आया, जो बज़ाहिर नहीफ और कमज़ोर नज़र आता है, बैठे हुए वहाँ पर लोगों के सवालों के जवाब दे रहे हैं। मैंने लोगों से पूछा ये कौन है, लोगों ने कहा तुम नहीं पहचानते, ये अली इब्न हुसैन ज़ैनुल आबिदीन है। अल्लाहु अकबर। अब वो इमाम जो इबादत के खातिर खाने काबा में आया हज की इबादत तक बजा लाने के लिए, इबादत के साथ उसने इल्म के दरिया को बहाना शुरू कर दिया। और शुजात के उसके ये आलम है कि तन्हा सफ़र तय करता है, शुजात का ये आलम है कि अपने पाँव को सवारी समझकर उस पर भरोसा करता है, शुजात का ये आलम है कि अपने तकवा को अपना ज़्यादे राह बनाता है, इबादत से फारिग होकर दीन हक की तबलीग करता है। यानी जो कुछ है वो इबादत, इल्म और शुजात के दरमियान। और फिर एक बहुत अहम बात है कि जो लोगों ने कही अब्दुल्लाह इब्ने मुबारक से कि तुम इन्हें नहीं पहचानते, ये अली इब्न हुसैन ज़ैनुल आबिदीन है। और क्या ऐसा ही वाकया इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम के साथ तारीख ने एक और नहीं रकम किया, जब उस वक्त का क्राउन प्रिंस हशाम बिन अब्दुल मलिक काबे के तवाफ के लिए आया और लोग कभी इधर धक्का मार रहे हैं कभी उधर धक्का मार रहे हैं, मौका ही नहीं मिलता कि जाके हजरत असवद को बोसा दे सके या काबे के करीब भी जा सके। तकब्बर के आलम में एक तरफ कोने में हटकर खड़ा हो गया कि जब मजमा छटेगा तो जाकर तवाफ़ करूँगा। इतने में उसने देखा कि एक बोसीदा से लिबास में एक बुज हस्ती चली आ रही है, और जहाँ जहाँ वो जाते जाते हैं मजमा फटता चला जाता है, रास्ता देते चले जाते हैं, ऐसा लगता है कि ऐसे हरम खुद इनके लिए अपने सहन को कुशादा कर रहा है और रास्ते बना रहा है। उसने बड़े नखूबत से पूछा कि ये कौन है, लोग हैरान रह गए क्योंकि हर आदमी तो जानता था ये कौन है। उसके साथियों में फरजदक भी था, दरबारी शायर, उसने कहा कि अगर तू मुझे जान की अमान दे तो मैं बताऊं ये कौन है। उसने कहा हाँ जान की अमान है। अब फरजदक ने अपना वो कसीदा पढ़ा जो तारीख शेर में एक ऐसे मकाम पर फाइज हो गया कि आज भी उसकी अहमियत और उसकी सच्चाई और बेबाकी की मिसालें दी जाती हैं। फरिश्ते ने कहा कि ऐ बादशाह तुम इसे नहीं पहचानते, लेकिन इन्हें मक्का और बथा जानता है, ये पाक घर और इसका अतराफ हिल्लो हरम इनसे वाकिफ हैं, ये खुदा के बेहतरीन अब्द के फर्जंद हैं, तकी नकी अत्ताहिरुल अलम, ये वो हैं जिनके जद पैगंबर अहमद मुख्तार हैं, खुदा के चुने हुए जिन पर खुदा का दुरूद व सलात है, और उस वक्त से खुदा का उन पर दुरूद है जब कलम ने लिखना शुरू किया था, ये वो अली हैं जिनका जद पैगंबर है, जिसकी हिदायत से दुनिया में अल्लाह की और तौहीद की रोशनी फैली, ये वो हैं जिनका चचा जाफर तैयार है जो जन्नत में अपने परों से उड़ता है, ये वो हैं जिनका चचा हमजा है जो पैगंबर का शेर था, ये फातिमा जहरा के फर्जंद हैं जो सैयदतुन निसाउल आलमीन हैं, ये अली मुर्तजा का बेटा है जो वसीय रसूलुल्लाह और जिसकी तलवार के खौफ से दीन का शर दूर हुआ, इनकी खुशबू को हिजर इस्माइल पहचानता है और उन्हें गले लगाता है। तुम्हारा ये कहना कि ये कौन है उन्हें कोई नुकसान नहीं पहुंचा सकता, सारे अरब और गैर अरब उनको जानते हैं और कुरैश को देख कर कहते हैं ये वो हैं जिनसे बुजुर्गी अपने कमाल पर नजर आती है, जो साहिल को ना नहीं कहते और परवरदिगार के बारगाह में इन पर दुरूद के बगैर इबादत मुकम्मल नहीं होती। और ए जान ले हशाम, इन्हीं का तो जिक्र है जो खुदा के जिक्र के बात करने के काबिल। हशाम ये बातें सुनकर जल भुन गया और फिर तारीखें लिखती हैं कि फरजदक पर सख्ती शुरू हो गई, नानो नफका बंद हो गया, जो कुछ उनको गवर्नमेंट से कंसेशंस मिलती थी वो सारी बंद हो गई, और बहुत ही तारीखें तो ये भी लिखती हैं कि जेल में डाल दिए गए। एक रोज़ किसी ने उनके इंतकाल के बाद उन्हें ख्वाब में देखा, पूछा फरजदक तुम्हारे क्या हाल हैं, तो कहा उस एक कसीदे के बदले में आज मैं जन्नत की हवाओं और जन्नत की नेमतों से बहरामंद हो रहा हूँ। तो अजीज़ा निगरामी, ये जो मुख्तलिफ आइमा के हमारे रोल हैं वो सारे एक दूसरे के से कॉम्प्लीमेंट्री हैं, और ये एक शरफ है इस घराने का, और ये फजीलत किसी घराने के लिए नहीं है जहाँ एक की फजीलत सबकी फजीलत हो और एक की मुसीबत सबकी मुसीबत हो। किसी घराने को ये जरूरत ना हुई आज तक जो ये कह सके कि हम सबका इल्म एक जैसा है, इबादत एक जैसी है, शुजात एक जैसी है। और ये जो हम फजाइले इमाम अली बयान करते हैं और मसाइब इमाम हुसैन अलैहिस्सलाम की तरफ जो हमारा ज़्यादा जोर होता है, ये सारा सिम्बॉलिक है, अलामती है, इशारी है कि एक के फजाइल में 14 के फजाइल छुपे हुए हैं और एक की मुसीबतों में 14 की मुसीबतें छुपी हुई हैं। ये सेंट्रलाइजेशन का कॉन्सेप्ट है। पैगंबर की हदीस है, ज़य्यन मजालिसकुम बिज़िक्र अली इब्ने अबी तालिब लैन ज़िक्रहु ज़िक्री व ज़िक्री ज़िक्र अल्लाह व ज़िक्र अल्लाह बादहु, अपनी मजालिस को ज़िक्र अली इब्ने अबी तालिब से ज़ीनत दो। इसलिए कि अली का ज़िक्र इबादत है, और इबादत अली का ज़िक्र मेरा खुदा का ज़िक्र है, और खुदा का ज़िक्र करना इबादत है। इसी तरह हमारे आइमा ने कहा कि लोगों ने गदीर को फरामोश कर दिया, तुम आशूर को फरामोश ना होने देना। तो आशूर का जिक्र इसलिए किया जाता है कि उससे गदीर याद आ जाए, और अली इब्न अबी तालिब का जिक्र इसलिए किया जाता है कि उससे उसका जिक्र, जनाब अली का जिक्र इबादत है, खुदा का जिक्र है, और खुदा का जिक्र जो है इबादत है। तो ये सेंट्रलाइजेशन का एक कॉन्सेप्ट है हमारे यहाँ कि जिसमें कोई इमाम किसी से कमतर नहीं है, कोई मासूम किसी से पीछे नहीं रह गया, या किसी का जिक्र ज़्यादा और किसी का जिक्र कम नहीं करते, बल्कि सिम्बॉलिकली जनाब अमीर मोमिनीन के फ़ज़ाइल को बयान किया जाता है जो सारे आइम्मा के फ़ज़ाइल हैं, और मसाइब इमाम हुसैन अलैहिस्सलाम पर ज़्यादा जोर दिया जाता है जिसमें सारे आले मोहम्मद के फ़ज़ाइल जो हैं वो इनके अंदर छुपे हैं। अच्छा, बात यह है कि हर मासूम का उनके अपने ज़माने में उनका एक टास्क है, और उन्होंने अपने अपने ज़माने के एतबार से वो अपने टास्क पूरे किए। कुरान मजीद ने उनके इस जो टास्क है या उनका ज़माने के एतबार से जो उनका रवैया है या जो कुछ उन्होंने अंजाम दिए कारहाए नुमाया और खिदमात, सूरह इब्राहिम में इसको बयान किया, और बहुत ही खूबसूरती के साथ इसको बयान किया गया कि ज़रब अल्लाह मिसलन कलमतन तैयबतन कशजरतन तैयबतिन असलुहा साबितुन व फुरुहा फिस समाए तूती अकलुहा कुल्लहनिन बेज़ने रब्बहा, कि हम तुम्हारे सामने एक मिसाल पेश करते हैं। मिसाल किसकी है? ज़रब अल्लाह मिसलन कलमतन तैयबतन, एक कलमाए तैयबा है, पाको पाकीज़ा कलमा है। वो पाको पाकीज़ा कलमा तुम कैसे समझोगे? कशजरतिन तैयबतिन, जैसे पाको पाकीज़ा दरख्त होता है। अब उस शजर तैयबा की मिसाल क्या है? असलहा साबित, उसकी जड़ बहुत मजबूत और कायम है, व फुरुहा फिस समाए, और उसकी शाखें आसमान में बिखरी हुई हैं, तूतिया कलहा कुल्ले हिनिन बेजने रब्बहा, और वह हर वक्त हर दौर में अपने रब के इज़्ज़न से फल देता है, बेजने रब्बहा। जो कहा मुसलसल जो पिछली तकारीर में बेजने लाह बेजने लाह बेजने रब जो मुसलसल बात कर रहे हैं कि विलायत जो है वो खुदा के इज़्ज़न से है, उसकी मर्जी से है, उसकी अथॉरिटी से है, और जो कुछ है वो खुदा की अथॉरिटी और खुदा के इज़्ज़न से ड्राइव किया गया है तमाम औलिया अल्लाह का। तो अब यहाँ पर भी सूरह इब्राहिम में कहा ज़रब अल्लाह मिसलन कलमतन तैयबतन कशजरतन तैयबतन असलहा साबितुन व फुरुहा फिस समाए व तूतिया कलहा कुल्ले हिनिन बेजने रब्बहा, وَيَضْرِبُ اللَّهُ الْأَمْثَالَ لِلنَّاسِ لَعَلَّهُمْ يَتَذَكَّرُونَ، کہ تمہارے سامنے ہم نے مثال پیش کی کلمہ طیبہ کی۔ یہ سارے کیا ہیں؟ کلمہ طیبہ، پاک و پاکیزہ کلمے، اور ان کو تم ایسے سمجھو جیسے پاک و پاکیزہ درخت، جڑ ان کی مضبوط ہے اور بہت گہری طاقتور اور دور تک پھیلی ہوئی، فروع فی السمائے، اور آسمان میں ان کی شاخیں بکھری ہوئی ہیں، پھیلی ہوئی ہیں، ہر طرف پھیلی ہوئی ہیں، ہر دور میں ہر زمانے میں ان کی شاخیں، ان کی وجود، ان کے کارنامے، ان کی موجودگی وہ نظر آتی رہے گی۔ توتی اکلوہا کل ہنن بیزنے ربہا، اور ہر وقت یعنی ہر دور میں ہر زمانے میں یہ پھل دیتے رہیں گے، یعنی ان سے فیضیابی ہوتی رہے گی، اپنے اپنے ٹاسک کو انجام دیتے رہیں گے۔ کیسے؟ بیزنے ربہا، اپنے اللہ کے اذن اور اپنے اللہ کے رب حکم کے ساتھ وہ اس ٹاسک کو انجام دیتے رہیں گے۔ جناب علی مرتضیٰ کا ٹاسک تو 53 سال برس پر محیط ہے، دعوت ذوالحجہ سے لے کر شب ضربت تک علی کے اتنے ٹاسک ہیں، جنگ ہے، صلح ہے، حکومت ہے، عدالت ہے، لیکن ایک ٹاسک علی نے ایسا بھی انجام دیا ہے، ایک کام علی کے ذمہ ایسا بھی آیا کہ جس سے اسلام کی تاریخ کا ایک ٹرننگ پوائنٹ کہتے ہیں، پیغمبر کی دعا رب ادخلنی مدخل صدقن واخرجنی مخرج صدقن وجل لی من لدنک سلطانا نصیرا۔ پیغمبر پر مکے کی زمین تنگ سے تنگ ہوتی چلی جا رہی تھی، اور وہ تمام دشمن جو آپ کے چچا کی زندگی میں آنکھ نہیں اٹھا سکتے تھے وہ چڑھ چڑھ کر آ رہے تھے۔ ایسے میں پیغمبر نے اللہ کی بارگاہ میں دعا کی کہ پروردگار مجھے رب ادخلنی مدخلا صدقن واخرجنی مخرج صدقن، مجھے یہاں سے نکال خیریت کے ساتھ اور سچائی اور صداقت کے ساتھ، اور داخل کر اور زمین پر سچائی اور صداقت کے ساتھ، وجعلی من لدنک سلطانا نصیرا، اپنی بارگاہ سے کسی کو میرا مددگار بنا دے، میری حمایت کرنے والا اور نصرت کرنے والا بنا دے۔ پیغمبر کی دعا قبول ہو گئی، اور پیغمبر کی دعا کیوں نہ قبول ہوتی؟ ادھر پیغمبر کے خلاف سازشیں ہو رہی تھیں، اور یہ چاہتے تھے کفار مکہ کے جلد سے جلد ان کے معاملے کو ختم کر دیا جائے۔ ایسے میں کئی ترکیبیں انہوں نے سوچی، لیکن وہ ساری ترکیبیں جو ہیں وہ پھر وہ خود ہی رد کر دیا کرتے تھے۔ ایک روز انہوں نے ترکیب سوچی جب مکے کے ٹاؤن ہال میں سارے جمع ہوئے، اور ترکیب یہ ان کے ذہن میں آئی کہ ایک ایک آدمی یا ایک ایک قبیلہ جو ہے بنی ہاشم سے مقابلہ کرنے کی بجائے، یا ان کے سامنے ایکسپوز ہونے کی بجائے، سارے مل کر محمد بن عبداللہ سے ان کو قتل کر دیتے ہیں، ان سے جان چھوڑا لیتے ہیں، اور پھر اس طرح سارے قبیلے جب مل کر یہ کام انجام دیں گے تو بنی ہاشم کس کس کا مقابلہ کریں گے، ہمارا مقصد بھی حل ہو جائے گا، اور پھر ایک جو دشمنی ہے وہ کسی ایک قبیلے کو بنی ہاشم کے ساتھ بھگتنی بھی نہیں پڑے گی، اور بنی ہاشم بھی کس کس قبیلے سے مقابلہ کریں گے۔ یہ طے ہو گیا کہ پیغمبر اسلام کو قتل کر دیا جائے گا۔ ادھر فرشتے نے پیغمبر کو خبر دی، وہی آ گئی، وَإِذْ يَمْكُرُ بِكَ الَّذِينَ كَفَرُوا، سورہ انفال، وَإِذْ يَمْكُرُ بِكَ الَّذِينَ كَفَرُوا لِيُثْبِتُوكَ أَوْ يَقْتُلُوكَ أَوْ يُخْرِجُوكَ وَيَمْكُرُونَ وَيَمْكُرُ اللَّهُ وَاللَّهُ خَيْرُ الْمَاكِرِينَ۔ پیغمبر یاد کریں اس وقت کو کہ جب لوگ مکر کر رہے تھے، پلاننگ کر رہے تھے، کس بات کی پلاننگ؟ کافر پلاننگ کر رہے تھے، لے اسبوتو کا، وہ تمہیں قید کر دیں، اور یقتلو کا، وہ تمہیں قتل کر دیں، اور یخرجو کا، وہ تمہیں نکال دیں، وہ یم کرونا وہ یم کر اللہ، وہ اپنی چالیں چل رہے تھے اور اللہ اپنی تدبیریں کر رہا تھا، و اللہ خیر الماکرین، خدا کی تدبیر سے زیادہ بہتر تدبیر کوئی ہو ہی نہیں سکتی۔ پیغمبر کو خبر آ گئی کہ پیغمبر آپ کے قتل کی سازش تیار ہے، اور آپ مکے کو چھوڑ کر مدینہ کی طرف چلے جائیے۔ اب اس کی ترکیب کیا ہو، ماڈس آپرینڈی کیا ہو، کس طرح پیغمبر چلے جائیں مدینہ کی طرف، پیغمبر نے وہ کیا جو حکم خدا تھا، وما ينطق عن الهوى ان هو الا وحی یوحى، پیغمبر وہ کرتا ہی نہیں جو وحی الہی کے خلاف ہو، کرتا ہی وہ ہے جو وحی الہی کے مطابق ہو۔ حکم دیا اپنے بھائی کو، یا علی میں آج رات مکے کی سرزمین کو چھوڑ کر ہجرت کروں گا، تم ایسا کرنا کہ میرے بستر پر میری چادر اوڑھ کر سو جاؤ، تاکہ کفار کو یہ یقین رہے کہ میں بستر پر موجود۔ اب کیا کہہ رہے ہیں پیغمبر علی کو کہ جو رات بھر تلواریں لے کر اور نیزے لے کر میرے قتل کے لیے قاتل موجود رہیں گے، تم قاتلوں کے تلواروں کے سائے میں سوتے رہنا، اور اگر کسی وقت کوئی جنگ یا لڑائی کی صورتحال ہو گئی تو بستر پر سونے والا تو 40 آدمی گھیرے ہوئے دیکھ گھر کو، وہ 40 تلواروں کا لقمہ بن جائے گا۔ جناب امیر المومنین نے صرف اتنا پوچھا پیغمبر سے کہ یا رسول اللہ میرے سونے سے آپ کی جان بچ جائے گی؟ پیغمبر نے کہا ہاں، آپ نے کہا ٹھیک ہے۔ پیغمبر چلے گئے، اور تفاسیر میں یہ لکھا ہے کہ پیغمبر سورہ یاسین کی آیات کی تلاوت کرتے ہوئے نکل گئے، اور وہ رات علی ابن ابی طالب نے بستر رسول پر بسر کی۔ اچھا، اب وہ رات جب علی بستر پر چادر اوڑے سو رہے تھے پیغمبر کی، اور پیغمبر ہجرت کر چکے تھے، تو اللہ نے اپنے فرشتوں سے خطاب کیا، جبرائیل و میکائیل سے، کہ میں نے تم کو ایک دوسرے کا بھائی بنایا، تم میں سے کون ہے جو ایک بھائی پر اپنی جان دوسرے بھائی کے لیے قربان کرے گا؟ انہوں نے معذرت کر لی، کہا پروردگار ہم تو خود ہی دونوں تیری رحمت کے سائے میں زندہ رہنا چاہتے ہیں۔ کہا جاؤ زمین پر دیکھو کہ ایک بھائی دوسرے کے بھائی پر کس طرح اپنی جان کو قربان کر رہا ہے۔ अब ये रात जो अली ने बिस्तरे रसूल पर बसर की, वो अली के जिंदगी भर के टास्क में से एक अहम तरीन टास्क है। अगर ये रात अली बिस्तरे रसूल पर न सोते, हिजरत को कामयाब न बनाते, तो वो हिजरत ही तो थी जिसने एक मदीने की पॉलिटिकल स्टेट को जन्म दिया। ये हिजरत अगर नाकाम हो जाती तो रियासत मदीना का ख्वाब अधूरा रह जाता। अगर हिजरत कामयाब ना होती, यानी पैगंबर अलैहिस्सलाम के बदले में अली वहाँ ना सोते और पैगंबर को एक सेफ पैसेज ना मिलता, तो इस्लाम तो वहीं पर कुफार मक्का के हाथों दम तोड़ चुका होता। जनाब अली मुर्तजा उस रात पैगंबर के बिस्तर पर सोए, और लिखने वालों ने बड़ा खूब लिखा कि कुफार का अपना प्लान था, सारी रात वो सुराख में से, दीवार में पड़े हुए छोटे छोटे सुराखों से झांक झांक कर देखते रहे कि कोई बिस्तर पर सो रहा है, और मुतमईन रहे कि हमारा शिकार तो मौजूद है और जैसे ही दिन की रोशनी होगी हम इसके टुकड़े कर डालेंगे। अच्छा, सवाल ही पैदा होता है, रात ने क्यों नहीं हमला किया? रात ने हमला करना चाहते थे, अबू लहब ने कहा नहीं, बनी हाशिम की औरतें और बच्चे होंगे, था तो खुद बनी हाशिम से, उसने रात के हमले को मना किया कि दिन की रोशनी में देखकर हमला करना और सिर्फ अपने ही शिकार पर हमला करना। और फिर ये कि बनी हाशिम भी देख लें कि मारने वाले किसी एक कबीले के नहीं, बहुत सारे कबीलों के हैं, तो प्लान असल में ये था। अब उनका प्लान ये था, अल्लाह का अपना काउंटर प्लान था, वयम करू ना वयम करुल्लाह, वो अपनी खुफिया तदबीरें कर रहे थे और अल्लाह अपनी तदबीरें कर रहा था, वल्लाहु खैरुल माकिरीन, खुदा से बेहतर तदबीर करने वाला कोई नहीं है। तो उनका अपना प्लान था, अल्लाह का काउंटर प्लान था, और अल्लाह के काउंटर प्लान में जो की कंपोनेंट है वो अली है। अगर उस हिजरत में जनाब अली मुर्तजा को निकाल दो तो काफिरों के मकर और उनकी तदबीरें हमें कामयाब होती हुई नजर आती हैं। उस अंधेरी रात में जब अल्लाह ने फरिश्तों से कहा कि अपनी जान दूसरे भाई पर कुर्बान करो और उन्होंने हाथ उठा लिए, खुदा ने एक जबरदस्त सौदा किया, एक अजीम सौदा हुआ, खुदा खरीदार बना और अली बाजार तजारत में आ गए। उस बाजार में अली कुछ बेचने के लिए आए हैं, वो कमोडिटी क्या थी जो अली बेचना चाहते थे? अली उस बाजार में अपना नफ्स बेचने के लिए आए, और खुदा क्या खरीदने आया है? खुदा नफ्स अली खरीदने आया है। खुदा ने कमोडिटी को देखा, उसे बेहतरीन पाया, उसे खरीद लिया और बदले में कीमत दे दी, और जब कीमत दे दी तो दो फरिश्तों को गवाह कर लिया, कुरान मजीद में इस ट्रांजेक्शन को डॉक्यूमेंट कर दिया, और सूरह बकरा की आयत में इरशाद फरमाया, मुमिनन नाउ से मन यशरी नफ्सहु इब्तिगा मरज़ात अल्लाह, नास में से एक वो है जो अल्लाह के हाथों अपने नफ्स को बेच रहा है और बदले में खुदा की मर्जी खरीद रहा है। क्या जबरदस्त सौदा हुआ! अली ताजिर अपनी कमोडिटी जो उनका नफ्स बेचने के लिए आ गए, खुदा खरीदार, खुदा ने उस कमोडिटी की बेहतरीन कैफियत को पाया, उसे खरीद लिया, और गवाह में जिब्राइल हैं और मिकाइल हैं, दो फरिश्ते गवाह हो गए उस ट्रांजेक्शन के जो अल्लाह और अली के दरमियान में रहा, और कुरान मजीद ने उस ट्रांजेक्शन को डॉक्यूमेंट किया, और सूरह बकरा में इरशाद फरमाया, वमिनन नाउसि मन यशरी नफ्सहु इब्तिगा मरज़ातिल्लाह, और जब तक ये कुरान है क़यामत तक के लिए, और फिर ये डॉक्यूमेंट उस वक्त तक मौजूद है, उस वक्त तक इस ट्रांजेक्शन की यह सबूत मौजूद है कि एक ऐसा सौदा हुआ था हिजरत के रात जो एक अब्द सालेह ने अपना नफ्स अपने अल्लाह की बारगाह में फरोख्त किया, खुदा ने इस तरह खरीदा कि उसका नफ्स लिया और अपनी मर्जी उसे बेच दी। बस यम करो बेकल लजीन कफरू ले यस्बतू का ओ यक्तलू का ओ यखरजू का व यम करू ना व यम करुल्लाह वल्लाहु खैरुल माकरीन। यसू रसूल, याद करो उस वक्त को जब वो मकर कर रहे थे और तदबीरें कर रहे थे, तुम्हें गिरफ्तार कर लें, तुम्हें कत्ल कर दें या तुम्हें बाहर निकाल दें, व यम करू ना व यम करुल्लाह, वो अपनी तदबीरों में और अपने खेल में मुब्तला थे, अल्लाह अपनी तदबीरें कर रहा था, वल्लाहु खैरुल माकरीन, अल्लाह से बढ़कर कोई तदबीर करने वाला नहीं। वो अपने प्लान बना रहे थे, हम काउंटर प्लान बना रहे थे, वो अपने प्लान में नाकाम हुए, अल्लाह का अपना प्लान कामयाब हो गया, और उस प्लान का की कंपोनेंट जो है वो अली इब्ने अबी तालिब। ये है जनाबे अली मुर्तजा की उस 53 बरस की तवील जिंदगी में एक एक टास्क, अगर ये टास्क नाकाम हो जाता, ये टर्निंग पॉइंट है, दीन की तारीख का टर्निंग पॉइंट है, अगर हिजरत नाकाम हो जाती और पैगंबर को कुछ हादसा पेश आ जाता, पैगंबर की रिप्लेसमेंट में अली उस बिस्तर पर मौजूद ना होते, कुफार कोई तसल्ली ना होती कि हमारा शिकार हमारे हाथ में मौजूद है, तो कभी भी वो रियासत इस्लामी और वो रियासत मदीना और वो अदल क़िस्त की बात और ये सारी बातें और तौहीद का फैलाव, ये सब कुछ वहीं का वहीं ख़त्म होकर रह जाता। ये वो टर्निंग पॉइंट है जहाँ से इस्लाम ने अपनी तरक्की के राह पर चलना शुरू किया, और इस तरक्की की राह पर चलने वाला की कंपोनेंट, कुदरत ने अपनी मर्जी से अपने अब्द साले अपने वली अली इब्ने अबी तालिब को करार दिया। अब ये देखिए कि जो जनाब अमीर मोमिनीन के उस टास्क के अंजाम देने के बाद जो आपने 53 बरस की ज़िंदगी में किए, इमाम हसन अलैहिस्सलाम का एक रोल है, और इमाम हसन अलैहिस्सलाम के उस रोल पर तो तफसील से आपकी शहादत की तारीखों में बात होगी। एक जुमला कहना काफ़ी है कि इमाम हसन अलैहिस्सलाम अगर वो सुलह न करते और बनी उमैया को फ्री हैंड न देते तो करबला की तहरीक का जवाज़ नहीं बनता। और फिर इमाम हसन अलैहिस्सलाम की गुफ्तगू तो मुसलसल होती रहती है, और अगर इमाम हुसैन अलैहिस्सलाम की तहरीक करबला ना होती तो मलूकियत दीन इस्लाम को खा जाती। आपने ला इलाहा इल्लल्लाह की तेग से मलूकियत की तन को सर से जुदा, सर को तन से जुदा कर दिया। अब एक दौरे सादिकैन है इमाम बाकर और इमाम जाफर सादिक अलैहिस्सलाम का, और यहाँ पर सवाल पैदा, उस सवाल का जवाब भी हमको मिलेगा कि हमें जाफरी क्यों कहा जाता है, हालांकि तमाम ज़िंदगी गुजरी फ़ज़ाइल अली बयान करते हुए और मसाबे इमाम हुसैन अलैहिस्सलाम बयान करते हुए। इमाम जाफ़र सादिक अलैहिस्सलाम का दौर ऐसा है कि जिसमें एक बहुत बड़े पैमाने पर हुकूमत की सरपरस्ती में निज़ाम तसव्वुफ़ को आगे बढ़ाया गया, और हुकूमत किसकी थी? बनी अब्बास की, सब कलमा पढ़ने वाले बज़ाहिर। अच्छा, उनका मकसद क्या था कि लोग कलमे तो पढ़ते रहें, मुसलमान तो रहें, लेकिन उनके अंदर बादशाहों की मुतलकल अनानी और अयाशियों पर तनकीद का हौसला और शऊर ना पैदा हो, क्योंकि वो वाकई करबला के जो रिपल इफ़ेक्ट्स थे जिसमें बनी उमैया डूब गई थी उससे अच्छी तरह वाकिफ़ थे। और फिर अबू जाफ़र मंसूर के ज़माने में इमाम हसन अलैहिस्सलाम की जो औलाद की तरफ से नफ्स ज़किया, अब्दुल्ला अल-महज और हुसैन फ़क़्र, एक करबला दीगर जिसको कहते हैं, दूसरा बड़ा सानहा जो करबला के बाद हुआ अबू जाफ़र मंसूर के वक्त में हो चुका था। तो लेटर पीरियड के जो अबू जाफ़र मंसूर और उसके बाद के जितने बनी अब्बास के बादशाह हैं, उन्होंने फिर एक नित नई चीज़ें पैदा की। तो अब अबू जाफ़र मंसूर का तो ये ख़ुद का दौर है कि जिसमें वो इमाम हसन अलैहिस्सलाम की औलाद की वो ज़बरदस्त किस्म की तहरीक का उसको मुकाबला और सामना करना पड़ा, तो फिर उसने तसव्वुफ़ की तरफ लोगों को लगाया, ताकि अब ये बार बार जो है ये बादशाहों के ख़िलाफ़ उठने की तहरीकें जो हैं वो दम तोड़ जाएँ। अच्छा, अब इस तसव्वुफ़ की तहरीकों में था क्या कि एक अजीब कॉन्सेप्ट डेवलप किया गया कि खैर भी अल्लाह की तरफ से और शर भी अल्लाह की तरफ से, नेकी भी अल्लाह की तरफ से और बदी भी अल्लाह की तरफ से, नहीं सब कुछ अल्लाह ही की तरफ से मंसूब कर दो। अब वो सूफिया जो लोग इस तरह के कॉन्सेप्ट रखते थे, पहले तो ज़मींदोज़ खानकाहों में पड़े रहते थे, जब हुकूमती सपोर्ट मिली तो वो सारे के सारे बाहर निकल कर आ गए। अब ऐसे में इमाम जाफ़र सादिक़ अलैहिस्सलाम के पास एक, और इमाम बाकर अलैहिस्सलाम, और फिर फ़ौरन उनके बाद इमाम जाफ़र सादिक़ अलैहिस्सलाम का जो थोड़ा लंबा पीरियड आप दोनों आइम्मा को मिल गया, उनके पास एक बहुत बड़ा चैलेंज था कि इस तरह के डिस्कोर्स से किताब अल्लाह को कैसे बचाया जाए, क्योंकि आपके ऊपर बहुत बड़ी जिम्मेदारी है, और आपके लिए कुरान मजीद ने कहा सुमा और असनल किताब अल्लज़ीन इस्तफ़ना मिन इबादिना, हमने किताब की विरासत इनको दी है, किन को? अल्लज़ीन इस्तफ़ना मिन इबादिना, उनको अपने बंदों में से जिन्हें हमने चुनकर अलहदा किया, मुस्तफ़ा करार दिया। अब ये वही बंदे हैं जिनकी हम पिछले 2-3 दिन से मुसलसल बात कर रहे हैं कि जिनकी मोहब्बत को रहमान ने दिलों में डाल दिया, जिन पर दुरूद पढ़ना रहमान ने वाजिब करार दिया, जिनके लिए पैगंबर को अम्र किया कि लोगों को हुक्म दो कि अजर रिसालत इनकी मोहब्बत के अंदर पोशीदा है, जिनके लिए कहा आमिनू वामिल सालेहात, ये वो हैं जिनके पास ईमान और अमल साले का सर्टिफिकेट है, उसके अलावा किसी के पास नहीं है, वही वो लोग हैं अल्लज़ीन इस्तफ़ना मिन इबादिना, किताब की विरासत उन्हीं चुने हुए लोगों के पास है जो मुस्तफ़ा करार दिए। अब इमाम ने इस चैलेंज को फेस करने का एक اس علم چیلنج تھا. دیکھیے یہ علم چیلنج تھا, یہ تلوار کی لڑائی نہیں تھی, علم چیلنج تھا. ایک کوئی طریقہ, بہترین طریقہ ہونا چاہیے تھا جس سے اس کا مقابلہ کیا جاتا. تو امام نے اس علمی تحریک کے کو مقابلے کے لیے جو نقطۂ آغاز جس چیز کو قرار دیا وہ ہے عقل. اور عقل کے موضوع پر آپ نے اپنی تمام تر پرزور کوششیں اور کاوشیں جو ہے آپ نے صرف کی, یہاں تک کہ آپ نے بات کو اس درجے پر پہنچا دیا کہ آپ نے کہا الثواب علی المیار العقل, یعنی اعمال کا ثواب اعمال انجام دینے والے کی عقل کے مطابق دیا جاتا ہے. اب جب عقل کے ساتھ آپ نے اس کا مقابلہ کیا تو ایک انقلاب سا پیدا کر دیا آپ نے. کہاں وہ خیر و شر کو گڈمٹ کرنا, نیکی اور بدی کو گڈمٹ کرنا, اور کہاں ایک عقل کی بات کرنا. اب دیکھیے اس پیٹرن کو علامہ کلینی نے بڑی خوبصورتی کے ساتھ اصول کافی میں اختیار کیا. پہلا چیپٹر ہے اصول کافی کا, اور اس باب کا نام ہے باب عقل و جہل, کتاب عقل و جہل. کسی اسکول آف تھاٹ کی حدیثی کتاب عقل سے نہیں شروع ہوتی, یہ صرف اہل تشیع کو یہ فخر حاصل ہے کہ حدیث کی کتاب عقل کے عنوان سے شروع ہوتی ہے. کلینی نے یہاں پر ایک سمبولک ایک روایت بھی لکھی کہ کتاب عقل و جہل, یعنی عقل و جہل کے ڈسکورس سے ہم کیوں آغاز کر رہے ہیں. تو کہا کہ اللہ نے عقل کو بلایا, عقل آ گئی, عقل سے کہا واپس چلی جا, وہ واپس چلی گئی. تو عقل نے کیا کیا؟ اطاعت. اللہ نے جہل کو بلایا, جہل آ گیا, اسے کہا واپس چلا جا, وہ ضد کر کے ڈٹ کر کھڑا ہو گیا, اس نے واپس جانے سے انکار کر دیا. تو عقل نے کیا کیا؟ اطاعت. اور جہل نے کیا کیا؟ تکبر. اور جب اسے قصہ آدم پر رکھا جاتا ہے جائے گا اور دیکھا جائے گا تو جو عقل والے تھے انہوں نے سجدہ کیا, اور جو تکبر اور ضد والا تھا اس نے اپنے آپ کو جھکنے سے انکار کر کے شیطان الرجیم کے کٹہرے میں لے جا کر کھڑا کر دیا. اب یہ جو عقل کا جو ٹاپک ہے, اور عقل کے ذریعے سے جو آپ نے اپنے ڈسکورس کا آغاز کیا, اس کے ذریعے سے امام نے ان صوفیہ کے اس فلسفے کو رد کیا جس کے ذریعے سے خیر و شر اور اچھائی اور برائی سپنی سب اللہ کے کھاتے کے اندر چلی گئی تھی. معصوم نے کہا امام رضا علیہ السلام سے پوچھا ابن سقیت نے کہ عقل کا مصرف کیا ہے, امام نے جواب دیا العقل بہی یصدق الصادق اللہ و بہی یکذب الکاذب اللہ. یہ عقل کا کام یہ ہے کہ عقل تصدیق کرے کہ اللہ کے بارے میں کون سچ بول رہا ہے, اور عقل کا کام یہ ہے کہ عقل جھٹلائے اس کو جو اللہ کے بارے میں جھوٹ بول رہا ہے. اسی لیے قرآن نے کہا کونوا صادقین, سچوں کا ساتھ اختیار کرو. یہ پہلا محاذ تھا امام جعفر صادق علیہ السلام کا. دوسرا محاذ آپ کے سامنے کھڑا ہوا وہ فقہا کا محاذ تھا, جہاں قیاس کا رواج ہو گیا, اسمپشنز, اور وہ بھی سرکاری پروٹیکشن تھی کہ ایسا ہوگا تو ویسا ہوگا تو ویسا ہوگا تو ویسا ہوگا, یعنی سارا دین قیاس کے سپرد ہو گیا. امام نے اس قیاس کے چیلنج کو امر اور حکم کے ذریعے سے اس کو کاؤنٹر کیا. تنزل الملائکۃ و روح فیہا باذن ربہم من کل امر, کہ ہم امر, وہ امر جو اللہ کی طرف سے اس کے اذن کی طرف سے آیا اس کے مطابق دین چلے گا, قیاس کے اوپر دین نہیں چلے گا. اور پھر تیسرا محاذ جو امام جعفر صادق علیہ السلام کے سامنے آیا, آپ نے ہر چیز کو ڈاکیومنٹ کروانا شروع کیا. 400 اصول آپ نے تیار کیا, اربع میاں اصول جس کو کہا جاتا ہے. سب سے زیادہ کتابیں ابان بن تبلق اور آئین کے گھرانے نے لکھی, جو امام نے جو کہا انہوں نے اس کو لکھ دیا, جو اصول امام نے بتایا اسے لکھ دیا. اب جو کچھ انہوں نے لکھا اس میں قیاس, اپنی رائے, کچھ بھی نہیں, جو کچھ ہے امر خدا اور حکم خدا. تو یہاں سے ایک اسکول آف تھاٹ کو کنسالیڈیٹ کیا. باقی سارے جو ہیں مختلف قسم کی کنفیوژن کے شکار تھے, لیکن جس اسکول آف تھاٹ کو تشیع کا اسکول آف تھاٹ کہتے ہیں, وہاں پر امر اور اذن خدا کے اوپر جس کو کنسالیڈیٹ کیا امام جعفر صادق علیہ السلام نے, اس لیے آپ کو جعفری کہا جاتا ہے. امام جعفر صادق علیہ السلام کے بعد دو ائمہ کو بہت زبردست اکیڈمک اپوزیشن کا سامنا کرنا پڑا. ایک امام موسی کاظم علیہ السلام اور ایک امام حسن عسکری علیہ السلام. امام موسی کاظم علیہ السلام کے زمانے میں، کیونکہ امام جعفر صادق علیہ السلام کی شہادت کے وقت آپ کی عمر مبارک کم از کم 21 سال تھی، تو چار فقہا ہیں نا ہمارے برادران اہل سنت کے، چار مختلف جو اسکول آف تھاٹس ہیں، امام اعظم ابو حنیفہ، امام شافعی، امام مالک، امام احمد ابن حنبل، یہ سارے کے سارے دور امام موسی کاظم علیہ السلام کے اندر موجود ہیں. امام احمد ابن حنبل کی عمر جو تھی امام موسی کاظم علیہ السلام کی شہادت کے وقت 19 برس تھی، اور ان کا عالم یہ تھا کہ بغداد میں ان کا ریگولر درس چلتا تھا اس وقت، اور زبردست حکومت کی پروٹیکشن تھی. تو جب ہارون رشید نے امام کو زہر دلوا دیا تو ان کو ایک شرفیوں کا بھرا تھیلا بھیجا اور کہا کہ جاؤ سرٹیفائی کرو کہ یہ عمر جو موت ہے موسیٰ بن جعفر کی، یہ طبعی موت ہے. امام احمد ابن حنبل دیکھنے کے لیے آئے، اور جب انہوں نے چادر ہٹائی امام موسیٰ کاظم علیہ السلام کے جسم پر سے تو ایک چیخ ماری اور کہا کہ مجھے اگر ساری زندگی بھی قید میں رکھو تب بھی میں اس قتل کو طبعی موت نہیں کہہ سکتا. ارے یہ تو سارے سر سے پیر تک کوڑوں کے نشان ہیں. امام احمد ابن حنبل کی گواہی ہے امام موسیٰ کاظم علیہ السلام کی شہادت کے اوپر. اب یہ چاروں فقہا جو ہیں وہ دور امام موسیٰ بن جعفر سے گزر کر یہ آگے کے دور میں داخل ہو رہے ہیں. اچھا، یہ سب ایک دوسرے سے مختلف ہیں، مسلسل ایک دوسرے کے ساتھ اختلاف ہے، فروعی اختلاف بھی ہیں، اصولی بھی اختلاف ہیں، جو آج تک جو ہیں وہ اختلاف جو ہے وہ ان کا ایک دوسرے کے ساتھ کانفلکٹ ہے. تو اب ہم وہ جو بنیاد امام جعفر صادق علیہ السلام صادقین ڈال چکے تھے امر اور اذن، اس کے مطابق امام موسی کاظم علیہ السلام نے بھی اسی کو لے کر آگے بڑھایا. اب ہارون رشید کے دور میں ایک اور فتنے سے سامنا ہوا امام موسی کاظم علیہ السلام کا، وہ تھا کہ یونانی فلسفے کا عربی میں ترجمہ کرایا جانے لگا. اچھا، اب پھر یہ کوشش کی ہارون رشید کے دور میں، جس کو کہتے ہیں نا کہ مسلمانوں کا بڑا سنہری دور تھا، بہت علم فلسفہ اور فکر کا دور اس کو کہا جاتا ہے، وہ یہ فکر کا دور تھا، یہ فلسفے کا دور تھا، جس میں یہ کہا جاتا تھا کہ جو عقل کی بنیادیں کھڑی کی ہیں امام صادقین نے اور امام جعفر صادق علیہ السلام نے، تو یہ یونانی فلسفے سے اس کو ٹکراؤ. اور یونانی فلسفہ کیا کہتا تھا کہ کائنات جو ہے نا وہ اپنی فطرت پر قائم ہے اور خدا کا وجود ہی نہیں. اب وہ بنیادیں جو عقل پر رکھی گئیں اس کو فلسفے کے دیواروں سے ٹکرایا جانے لگا تاکہ وجود خدا پر لوگوں میں کنفیوژن پیدا ہو. یعنی اب امام کے مقابلے پر فلسفی بھی آ گئے، اور فلسفی جو ہے وہ انکار خدا کے دلائل دے رہے تھے. یہ تھا سنہری دور بنی عباس کا، اس کا مقابلہ امام موسیٰ بن جعفر. تیسرا محاذ پھر کھلا، وہ صوفیہ کا محاذ تھا. چار مشہور صوفی امام موسیٰ بن جعفر کے دور میں، سفیان سوری، شقیق ابن ابراہیم خلجی بلقی، اور عبداللہ ابن مبارک، اور معروف خرقی. یہ وہ اہل تصوف ہیں جنہوں نے ایک لوگوں کے ذہنوں کو، بہت بڑی تعداد میں لوگوں کے ذہنوں کو بدلا. ان سے بھی مقابلہ تھا، یہ مسائل تصوف لوگوں سے اتنا ہی پیش کر رہے تھے کہ خود اچھائی بھی اللہ کی طرف سے، برائی بھی اللہ کی طرف سے. اب ایک طرف سے یونانی فلسفہ حملہ کر رہا ہے کہ خدا کچھ نہیں ہے، عقل کا مقابلہ فلسفے سے، دوسری طرف یہ اہل تصوف خیر و شر دونوں اللہ کی طرف سے. پھر چوتھا محاذ امام موسیٰ کاظم علیہ السلام کے لیے خود عباسیوں کی حکومت تھی، جو یہ چاہتی تھی کہ دین پر پابندیوں کا، دین کی طرف سے لگائی گئی پابندیوں کا خاتمہ ہو جائے، اور کھل کر اپنے ظلم اور اپنے عیاشیوں کے مظاہر کو عام کر سکیں. امام نے ان چاروں محاذوں کا مقابلہ کیا. اب حیرت کی بات یہ ہے کہ امام زیادہ تر زندگی میں زندان میں رہے. تو اب یا تو یہ کہ باہر نکل کر آپ بہت ایکٹیو رول پلے کرتے، اور پھر ہم یہ کہتے کہ امام نے یہ کیا یہ کیا اور یہ سارے مقابلہ کیا، لیکن حقیقت میں یہ سارا مقابلہ بھی امام نے کیا، اور امام زیادہ تر زندگی زندان میں بھی گزری. تو آخر امام نے ان کا مقابلہ کیا کیسے، اور شیعت کو سب سے زیادہ فروغ بھی اسی پیریڈ میں ہوا. تو تاریخ پڑھ کر آپ حیران رہ جائیں گے، جو پراکسی ریپرزنٹیشن کا جو کانسیپٹ ہے، جس کو آج ہم ولایت فقیہ کے کانسیپٹ کے ساتھ کے طور پر پیش کر سکتے ہیں، یا اس جیسا اس کو بتا سکتے ہیں، تو یہ جو پراکسی ریپرزنٹیشن کا سلسلہ امام موسیٰ ابن جعفر نے شروع کیا تھا. خود آپ قید و بند میں تھے، لیکن اطراف سلطنت میں آپ کے نائبین اور آپ کے سے مختلف طریقوں سے اصول پا کر پہنچنے والے اطراف سلطنت نے بڑی تیزی کے ساتھ شیعت نے ترقی. پھر امام حسن عسکری علیہ السلام، چار سات جو سہا، یہ چھ کتابیں جو لکھی گئیں سات ستہ، یہ ساری کی ساری امام حسن عسکری علیہ السلام کے دور کی ہیں. اور یہ ساری کتابیں اس سے حدیث اس سے حدیث، یعنی ایسی ایسی حدیث کی ان کے جو نیریٹرز ہیں کہ حیرانی ہوتی ہے. اور امام حسن عسکری علیہ السلام نے اس انسٹیٹیوشن کا مضبوط کیا کہ میں نے سنا اپنے والد سے، انہوں نے سنا اپنے والد سے، انہوں نے سنا اپنے والد سے، انہوں نے سنا امام جعفر صادق علیہ السلام سے، انہوں نے سنا اپنے والد امام باقر سے، انہوں نے امام زین العابدین سے، اور انہوں نے اپنے والد امام حسین سے یا امام حسن علیہ السلام سے، اور پھر انہوں نے علی ابن ابی طالب سے، اور علی ابن ابی طالب نے پیغمبر علیہ السلام سے، اور پیغمبر پر وحی اتری. اس سلسلے کو کنسالیڈیٹ کیا امام حسن عسکری علیہ السلام نے، اور انہوں نے یہ جو رویہ ہے حدیث کے بیان کرنے کا، ان سارے کے مقابلے پر آپ نے اس اسکول آف تھاٹ کو جس میں حدیث معصوم سے لی جاتی ہے اور جس کا سلسلہ جو ہے پیغمبر تک پہنچتا ہے، امام حسن عسکری علیہ السلام کے دور میں ہوا. جبکہ آپ کے مقابلے میں سہاد ستہ کے لکھنے والے چھ کے چھ لوگ، بخاری، مسلم، ترمذی، نسائی، ابن ماجہ، سارے کے سارے موجود تھے. یہ ہے آپ کے آئمہ کی خدمات. اور جب بات ہم امام حسین علیہ السلام کے تحریک ابتدا کے لیے کرتے ہیں کہ امام حسین علیہ السلام نے کس طرح اس وراثت کتاب اور اس ولایت کے جو عظیم ذمہ داری آپ کے کندھوں پہ تھی، زب عظیم کی ذمہ داری، امام حسین علیہ السلام کے کندھوں پر زب عظیم کی ذمہ داری، اور جب اس عظیم ذمہ داری کو لے کر آپ نکلے تھے تو آپ نے وہ وصیت جو اپنے بھائی محمد ابن حنفیہ کا نام لکھی تھی، اس میں آپ نے توحید کا ذکر کیا، پیغمبر کا ذکر کیا، جنت و دوزخ کا ذکر کیا، موت کا ذکر کیا، پھر کہا انی لم اخرج شرم و بطرن و ظالمن و مفسدن انما خرجت لطلب الاصلاح فی امت جدی و سیر و بصیرت جدی و ابی علی ابن ابی طالب فمن قبلنی بقول الحق واللہ اولی بالحق ومن رد علی حاضر صبر حتی یغزی اللہ بینی و بین القوم بالحق. تو میں حسین ابن علی، انی حسین ابن علی اشہد ان لا الہ الا اللہ، میں گواہی دیتا ہوں کہ اللہ وحدہ لا شریک، یعنی کوئی کل کو امام حسین علیہ السلام کو دین کا باغی نہ کہہ دے. وانی محمدن عبدہ و رسولہ وجعل حق بجال حق من عند الحق، اور محمد خدا کے رسول ہیں جو مقام حق سے پیغام حق لائے. وانا جنت النار بالحق، جنت بھی حق ہے اور نار بھی حق ہے. وَإِنْ سَعَتَ لَآيَاتَ لَا رَيْبَ فِيهَا وَإِنَّ اللَّهَ يَبْعَثُ مَن فِي الْقُبُورِ، اور وہ گھڑی بھی خدا کے پاس جانی ہوئی ہے اور محفوظ ہے جب وہ قیامت کو برپا کرے گا اور قبروں سے مردوں کو کھڑا کر دے گا. میں اس لیے نہیں نکل رہا مدینہ چھوڑ کے، انی لم اخرج شرم و بطرن و ظالمن و مفسد، کہ میرا مقصد شر پھیلانا ہے، یا میں زیادتی نعمت کی وجہ سے آپ سے باہر ہو گیا. اور زیادتی نعمت کیا ہے؟ کتاب میرے گھر کی، نبوت میرے گھر کی، رسالت میرے گھر کی، فرشتے کا آنا جانا میرے گھر، میرے گھر کی محبت کو فرض قرار دیا گیا، مجھ پر درود پڑے بغیر خدا کی عبادت مکمل نہیں ہوتی، نماز مکمل نہیں ہوتی. تو یہ تو ایسی نعمتیں ہیں نا، جنت ہمارے وجہ سے ہمارے لیے، شفاعت ہمارے ہاتھ میں. تو یہ تو بطر یعنی زیادتی نعمت کی وجہ سے آپ سے باہر ہونے کی سارے انگریڈینٹس موجود ہیں، لیکن میں اس بطر کا شکار نہیں ہوں. نہ شر ہے، نہ بطر ہے، نہ ظالم ظلم میرے دماغ میں ہے، نہ فساد پھیلانا میرے نزدیک میں اس لیے چل رہا ہوں. انما خرجت لطلب اصلاح فی امت جدی، میں تو اس لیے چل رہا ہوں، گھر سے نکل رہا ہوں کہ میں امت جد کی عمر کی اصلاح کر دوں. یہ اصلاح علی نے 53 سال، اسی اصلاح میں حسین ابن علی نے زہر کا پیالہ، یہی اصلاح حسین، یہی اصلاح بقیہ تمام نو کے نو آئمہ، چاہے وہ قید میں رہے ہوں، چاہے انہوں نے کوڑے کھائے ہوں، چاہے انہوں نے زندانوں میں وقت گزارا ہو، یہی اصلاح. میں اس لیے نکل رہا ہوں کہ اصلاح کروں. اور اسی رو بصیرت جدی و بی، میں اپنے نانا اور اپنے باپ کی سیرت کو دوبارہ زندہ کر دوں، اور جو چاہے میرے اس سفر میں میرا ساتھ دے. ومن قبلنی بقول الحق واللہ اولی بالحق، جو میرے قول حق کو تسلیم کرے گا، یقین کرو وہ حق کو تسلیم کرے گا، اور جان لو کہ خدا سے بڑا کوئی حق نہیں ہے، خدا ہی سب سے بڑا حق ہے. ومن رد علی حاضر صبر، جو رد کرے گا میں صبر کروں گا. حتی یغزی اللہ بینی و بین القوم بالحق، یہاں تک کہ اللہ میرے اور رد کرنے والی قوم کے درمیان میں حق کے ساتھ فیصلہ کر دے گا. یہ کہہ کر یہ رسیت لکھی آپ نے اپنے بھائی محمد ابن حنفیہ کا نام، جب آپ نے ان کو مدینہ میں اپنا قائم مقام کیا اور آپ مکے کی طرف چلے۔ مکے میں آپ نے امام اپنے بھائی جناب عبداللہ ابن جعفر، جناب جعفر طیار کے صاحبزادے اور جناب زینب کے شوہر کو آپ نے وہاں پر اپنا قائم مقام کیا۔ بہت بڑا پولیٹیکل کلاؤڈ تھا جناب عبداللہ ابن جعفر کا، بہت معزز شخصیت تصور کیے جاتے تھے۔ جناب عبداللہ ابن جعفر نے بڑی کوشش بھی کی کہ کسی طرح کوئی پولیٹیکل پیچ اپ ہو جائے اور امام حسین علیہ السلام کو سفر عراق اختیار نہ کرنا پڑے، لیکن حسین اپنی وعدہ گاہ کے لیے اپنے گھر سے نکل چکے تھے اور وہ وقت آ چکا تھا کہ جہاں پر امام حسین علیہ السلام کو وہ آخری چوٹ ملوکیت پر لگانی تھی کہ جس کے ذریعے سے دین اور دین ماننے والے، اسلام اور مسلمان، پیغمبری اور رسالت اور ملوکیت، ان کو ہمیشہ کے لیے جدا جدا ہونا تھا۔ حق اور باطل، جھوٹ اور سچ، ظلم اور عدل، ہمیشہ کے لیے حسین ان کو علیحدہ علیحدہ کرنے کے لیے جا رہے تھے۔ امام حسین علیہ السلام کا قافلہ جب مکے چھوڑ کر نکل رہا تھا تو آپ نے جناب عبداللہ ابن جعفر سے آخری ملاقات کی۔ آپ نے اہم مراکز پر اپنے سب سے کانفیڈنٹ لوگ رکھے۔ کوفے بہت اہم مرکز تھا، اپنے بھائی مسلم ابن عقیل کو بھیجا۔ مدینہ بہت اہم مرکز تھا مسلمانوں کا، اپنے بھائی محمد ابن حنفیہ کو رکھا۔ مکہ بہت اہم مرکز تھا، خدا کا گھر تھا، اپنے بھائی عبداللہ ابن جعفر کو وہاں پر آپ نے رکھا۔ جناب عبداللہ ابن جعفر نے دیکھا کہ امام حسین علیہ السلام واپسی کے کسی ارادے کی طرف نظر نہیں آتے۔ طویل گفتگو کے بعد جناب عبداللہ ابن جعفر کو احساس ہوا کہ اب نہیں، اب شاید یہ وہی سفر ہے جس کا ذکر ہم نے اپنے جد پیغمبر سے سنا، جس کا ذکر امیر المومنین کرتے رہے۔ تو ایک گزارش کی آپ نے امام حسین علیہ السلام سے کہ آپ نے مجھے تو یہاں مکے میں رہنے کا حکم دے دیا، تو کیا یہ حکم میرے بیٹوں پر بھی لاگو ہوتا ہے؟ آپ نے کہا نہیں۔ تو کہا فرزند رسول، پر میری یہ خواہش ضرور ہوگی کہ آپ میرے بیٹوں کو اپنے ساتھ لے جائیے تاکہ جو کچھ آپ کے ساتھ معاملہ ہو، اگر میں یہاں ہوں تو کم از کم میرے بیٹے آپ کے اس معاملے میں آپ کے ساتھ شریک ہوں، اگر سفر کی سختی ہے تو میرے بیٹے ہوں، جنگ کا مارکا ہو تو میرے بیٹے ہوں، سر کٹانے کی بات ہو تو میرے بیٹے ہوں۔ کس کے بیٹے ہیں جناب عبداللہ ابن جعفر؟ جناب جعفر طیار کے۔ جب واپس آ رہے تھے جعفر طیار ہجرت حبشہ سے، بلایا پیغمبر نے واپس، تو راستے میں خبر ملی کہ پیغمبر مدینے میں نہیں ہیں، خیبر کی جنگ لڑ رہے ہیں۔ تو جناب جعفر طیار مدینے نہیں گئے تھے، اس راستے سے خیبر کی طرف آ گئے تھے۔ راستے کی تھکاوٹ، کہاں حبشہ اور کہاں خیبر، خیبر آئے تھے کہ پیغمبر کو کہیں میری ضرورت نہ ہو۔ اس کے بیٹے ہیں جناب عبداللہ۔ فرزند رسول، آپ نے مجھے تو یہاں چھوڑ دیا اور پابندی اگر دی مجھ پر، میرے بیٹے آپ کے ساتھ جائیں گے۔ امام حسین علیہ السلام نے قبول کیا، انہوں محمد امام حسین علیہ السلام کے ساتھ چلے، اور وہ عاشور کی رات بھی آئی جب آپ نے اپنی بہن کو، اپنے بیٹوں کو نصیحت کرتے ہوئے دیکھا، جو بہت فرم لہجے میں دہرا رہی تھیں اپنے بیٹوں کے سامنے کہ آپ کو یاد ہے نا آپ کے بابا نے کس لیے آپ کو ماموں کے ساتھ بھیجا تھا؟ اور بیٹے کہہ رہے ہیں ہاں ماں ہمیں یاد ہے۔ کہ پھر آپ کو یہ بھی پتہ ہے نا کہ آپ کس کے پوتے ہو اور آپ کس کے نواسے ہو؟ فرزندوں نے کہا کہ ہاں مادر گرامی، ہمیں پتہ ہے ہم جعفر طیار کے پوتے ہیں اور حیدر کرار کے نواسے ہیں۔ کہ بس پھر کل ایسا نہ ہو کہ ہمیں کوئی شرمندگی اٹھانی پڑے، ایسا نہ ہو کہ لوگ میدان کا رخ کر رہے ہوں اور آپ کوئی کمزوری دکھائیں۔ انہوں نے کہا مادر گرامی، ایسا ممکن ہی نہیں ہے، کل صبح ہونے دیجئے، پھر آپ دیکھیے گا ہم شجاعت کیسے جوہر دکھاتے ہیں، ہم کس طرح ماموں کی حفاظت کرتے ہیں، ہم کس طرح اس لشکر ادا پر ٹوٹ پڑتے ہیں۔
हाय बीबी, हाय ज़ैनब, आखिरी वक्त तक ज़ैनब का बस यही ख्याल था कि हुसैन बच जाएं। हाय, जब अब्दुल्ला अपने मुस्लिम की शहादत की खबर खेमे में आई और इमाम हुसैन अलैहिस्सलाम बनी हाशिम के शहीदों में से पहला शहीद मुस्लिम का बेटा उठाकर उसकी लाश उस खेमे में ले आए जो अपने शहदा की लाशों के लिए रखा, तो जनाब ज़ैनब को जलाल आ गया। हाय मेरे बेटे, रात की वसीयत भूल गए, रात की सारी बातें भूल गए। गैस के आलम में बेटों को तलब करके कहा, ये क्या हो गया? चाहिए तो ये था कि लोग मुझे तुम्हारी ताजियत करने आते हैं और मैं किस मुँह से मुस्लिम की बेवा के पास जाऊँ जिसके पहले ही दो बच्चे शहीद हो चुके। मादरे ग्रामी मुसलसल मुसलसल मामों के आगे आगे हैं, क्या जंग की इजाज़त मिल जाए? मामू ने इजाज़त नहीं दी, उन्होंने जाने नहीं दिया। जनाब ज़ैनब ने इमाम हुसैन अलैहिस्सलाम से गुजारिश की कि मैं सारे खानदान के सामने ये शर्मिंदगी नहीं उठा सकती कि लोग कहें ज़ैनब ने अपने बेटों को बचा लिया और अकरबा के बच्चे कटते रहे। भाई मेरे बेटों को भेज दो, ज़ैनब के बेटे मक्तल की तरफ गए। हाय, जाफर तैयार हैदरे करार के पिसर फौजी अश्रिया पे टूटे, भूखे प्यासे लड़ते जाते थे और पलट पलट कर खयाम की तरफ भी देखते थे कि हमारी माँ देख रही है, माँ में लड़ता हुआ देख रही है। हाय, 30,000 का लश्कर कहाँ, हुसैन के चंद सिपाही और चंद गाजी कहाँ, एक एक हिस्से में 300-300 400-400 आते थे। हाय, घेर लिया ज़ैनब के फर्जंदों को, एक बच्चा कहीं गिरा, एक बेटा कहीं गिरा। आवाज दिया, अम्मा अदरकनी, मामू हमारी मदद को आइए, हुसैन इब्ने अली ज़ैनब की कमाई उठाने चले। हाय, अभी अली अकबर हैं, अभी अली अब्बास हैं, अभी जमाना ने बनी हाशिम मौजूद हैं। ज़ैनब के बेटों के लाशें उठा कर लाए, उस खेमे में रखा, देखा एक बेटे में थोड़ी सी जान बाकी है। आवाज दी, बहन करीब आओ, यौन कुछ कहना चाहता है। माँ करीब हो गई। हाय ज़ैनब, किस दिल से जख्मी बच्चे के करीबत इख्तियार की, कैसे उसके होठों तक अपने कान ले गई। उसने बाजू माँ के गले में डालकर पूछा, अम्मा हमने हक़े वफ़ा निभा दिया, अम्मा वफ़ा पूरी कर दी।